मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट नन्द कार्कीको हार्दिक स्वागत छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश संघको समन्वयमा जागरण एफएम सुर्खेतले उत्पादन गरेको यो कार्यक्रम बिहान 8:15 बजेदेखि 8:30 बजेसम्म जागरण एफएम सुर्खेत, डाँडादरा एफएम बाबिया चौर र हाम्रो समावेशी एफएम दैलेखबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम इन्सेक अनलाइन आरजीमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कर्णालीमा मानसिक स्वास्थ्य समस्याको अवस्था र यसले मानव अधिकारमा पार्ने प्रभावका बारेमा केन्द्रित गरेका छौँ। कार्यक्रममा प्रस्तुत छ अब थप सामग्री। कर्णाली प्रदेशमा अझै पनि आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा छैन। गर्भवती महिलाले प्रसूति हुन नसकेरै अकालमा ज्यान गुमाउनु पर्ने अवस्था छ। सामान्य स्वास्थ्य समस्यामा पनि नागरिकमा जनचेतनाको कमी र समयमै उपचार सेवा नपाउँदा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता उत्तिकै छ। तर पछिल्लो समय कर्णालीमा मानसिक स्वास्थ्य समस्या पनि एक गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ। यसलाई मानिसहरूले अरूले थाहा पाउलान् भनेर लुकाउने समस्या पनि उस्तै छ। यसले समाजलाई थप समस्याग्रस्त बनाइरहेको छ। कर्णालीमा मानसिक स्वास्थ्य समस्याको उपचार आम नागरिकको पहुँचमा छैन, विशेषज्ञ जनशक्ति पनि कमै छ। कर्णाली प्रदेश अस्पताल, जिल्ला अस्पतालहरूमा हरेक दिन 20-30% कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भएका बिरामी पुग्ने गरेका छन्। लागु औषधको दुर्व्यसन, पारिवारिक कहल, हिंसा र दुर्व्यवहार जस्ता कारण हुने मानसिक समस्याका साथै छारे रोग, माइग्रेन, टाउको दुख्ने, शरीर दुख्ने, बेहोस हुने जस्ता समस्या पनि कर्णालीमा बढी छ। यसै सन्दर्भमा आज हामीले कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या र मानव अधिकारको सवालमा यसले पार्ने प्रभावका बारेमा सिएमसी नेपालका नीति रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेसँग कुराकानी गरेका छौँ।
अब मानसिक स्वास्थ्य अहिले विश्वमा इमर्जिङ र नसर्ने रोगहरू मध्येमा निकै समस्याको रूपमा, महामारीको रूपमा जान सक्ने विश्व स्वास्थ्य संगठनले आकलन गरिरहेको हामी सबैलाई अवगत नै छ। त्यसको कन्टेक्स्टमा हेर्नुहुन्छ भने नेपालमा पनि कर्णाली प्रदेश विभिन्न हिसाबमा जोखिम, मानसिक स्वास्थ्यको जोखिमको हिसाबमा, विपदको जोखिमको कुराले होइन, र त्यसले गरिबी, भोक र रोजगारको सिर्जना नहुने, वैदेशिक रोजगारी लगायत तमाम कारणले चाहिँ पछिल्लो समयमा जुन मान्छेमा वितृष्णा छ, विभिन्न खालको चाहिँ फ्रस्ट्रेसनहरू आइरहेको छ, यो सबै चिजले चाहिँ सबै ठाउँमा जस्तो कर्णालीमा पनि यसले नकारात्मक रूपमा प्रभाव पारिरहेको विभिन्न तथ्याङ्कहरूले देखिन्छ। अहिले जाने हामीले दैनिक रूपमा प्रदेश अस्पतालमा गएर हेरौँ वा जिल्ला अस्पतालमा जाने ओपिडीहरूको सङ्ख्या हेरौँ, त्यहाँ हेर्दाखेरि चाहिँ हरेक दिनमा चाहिँ 20-30% चाहिँ कुनै न कुनै खालको मानसिक स्वास्थ्यका लक्षणहरू लिएर आउने क्रमहरू चाहिँ बढ्दो छ। यसले के कुरालाई इङ्गित गर्छ भने मानसिक स्वास्थ्य समस्या पछिल्लो समयमा बढ्दै गएको छ। त्यसका दुईवटा कारण हुन्छ। एउटा भनेको चाहिँ मान्छे सचेत भए, मानसिक स्वास्थ्य समस्याको उपचार लिएर, उपचार र मनोपरामर्श सेवाबाट चाहिँ निको हुन्छ भन्ने हिसाबले सेवामा लिन आउने कुराहरू पनि, त्यसले पनि तथ्याङ्क बढी भएको देखिन सक्छ। अर्को भनेको चाहिँ जुन मानिसमा यो अहिले मैले भने जुन पूर्व पृष्ठभूमिमा मैले यहाँलाई राखेँ, विभिन्न कारणहरूले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको पनि देखिन्छ।
सम्बन्धित निकायले अथवा यसको निराकरण गर्नको लागि त्यसको प्रभावकारी रूपमा कार्यान्वयन हुने अवस्था छ कि छैन?
यो चाहिँ महत्त्वपूर्ण पक्ष हो। समस्या आइसके पछाडि त्यसलाई प्रतिकार गर्नलाई अथवा प्रतिकारका निम्ति सरकारले कसरी भूमिका खेलिरहेको छ भन्ने, र कर्णाली प्रदेश एउटा निकै राम्रो सकारात्मक पक्ष भएछ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा 2079 चैत 26 गते मन्त्री स्तरीय निर्णयबाट मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना चाहिँ अनुमोदन पारित भएर त्यसको प्रभावकारी कार्यान्वयनको अवस्थामा चाहिँ छ। र म आफै कार्यरत सिएमसी नेपाल जुन संस्था छ त्यसले नै हामीले अहिले 7 जिल्लामा विभिन्न झन्डै 40-42 स्थानीय तहमा मानसिक स्वास्थ्य सेवा प्रवाहको चाहिँ कामहरू गरिरहेका छौँ। विशेष गरी संस्थाले भन्दा पनि यो लिडरसिप गर्ने चाहिँ सामाजिक विकास मन्त्रालयले गरिरहेको हो नि त। भनेपछि सरकारले नगरेको चाहिँ भन्न मिल्दैन। के चाहिँ हुन सक्छ भने पक्कै पनि यसलाई अझ प्रभावकारी, अझ थप के अरे विस्तार, अझ हाम्रो सबै स्थानीय तहमा अथवा प्रदेशको चाहिँ माथिल्लो साबिकको कर्णालीका जिल्लाहरूमा अझै हामी त्यहाँ पुग्न नसकेको चाहिँ हुनसक्छ, तर भएन भन्ने भन्दा पनि भइरहेको छ काम चाहिँ निकै सकारात्मक ढङ्गले प्रदेश सरकारले र स्थानीय तहले मानसिक स्वास्थ्यलाई अहिले निकै प्राथमिकतामा दिएको चाहिँ पाइन्छ। म अहिले आज पनि म सल्यानमा छु र सल्यानमा यहाँ जस्तै अब शारदा, छत्रेश्वरी, बागचोर र बनघाटको भिन्डेमा यहाँ कार्यक्रमहरू चलिरहेका छन् र आज पनि एउटा नगर स्तरीय हाम्रो परियोजना सल्लाहकार समितिको बैठक थियो, त्यहाँ नगर प्रमुखहरूले क्लियरली भन्नुभएको छ यो अब हामी बरु दुईवटा भवन नगराएर केही फरक पर्दैन, तर मानसिक स्वास्थ्यमा चाहिँ हामी लगानी बढाउनु पर्ने अवस्था छ है, किनभने यसले चाहिँ किनभने यो रोग हो, हेर्नुहोस् यो अवस्था हो, यो अवस्था चाहिँ जसलाई पनि आउन सक्छ, हेर्नुहोस् यसले फेरि विभेद गर्दैन, विभिन्न हामीले विभेदका कुराहरू गर्छौँ, धनी गरिब, एकाडेमिक नन एकाडेमिक अथवा चाहिँ महिला पुरुष, मन्त्री वा आम नागरिक हेर्दैन यसले, यो चाहिँ जोसुकै व्यक्तिलाई कुनै पनि कुनै अवस्थामा आउन सक्ने सम्भावना हुन सक्ने भएको कारणले के चाहिँ जरुरी हो यहाँले भनेको कुरा भने हामी यसबारेमा चाहिँ लगानी बढाउन होस्, सचेतनामूलक क्रियाकलापहरू बढाउन होस् वा जुन मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनले अङ्गीकार गरेको जुन प्रदेशले बनाएको छ जुन त्यो डकुमेन्टलाई प्रभावकारी कार्यान्वयन गर्नलाई हरेक तह तत्ता र स्थानबाट चाहिँ सहयोग गर्नुपर्ने, योगदान गर्नुपर्ने र कार्यान्वयनमा चाहिँ एकैबद्ध हुनुपर्ने अवस्था चाहिँ पक्कै हो।
यसमा पनि कतिपय अझै पनि अब मानिसहरू यो जुन थाहा पाइहाल्छन् कि भन्ने पनि कुरा हुन्छ एकले अर्कालाई होइन, यो मानसिक स्वास्थ्य समस्याको उपचारका लागि आम नागरिकहरूको पहुँचमा छैन पनि भन्ने छ कर्णालीमा, यो पछिल्लो समय कस्तो देखिन्छ?
निकै महत्त्वपूर्ण पक्ष हो, हेर्नुहोस् यो मानिसले अहिले पनि मानसिक स्वास्थ्य समस्यालाई स्वीकार गर्ने अवस्थामा चाहिँ समुदाय स्तरमा छैन। उदाहरणको लागि तपाईँ हामी चाहिँ कुनै व्यक्तिले चाहिँ चिया पसलमा मलाई त आज प्रेसर भयो नि अथवा मलाई त डायबिटिजको समस्या भयो नि अथवा मलाई चाहिँ छालामा यो समस्या आयो नि, एलर्जी भयो नि भनेर औषधि जसरी सहजसँगले खान सक्छन् वा उनीहरूले चर्चा गर्न सक्छन् मलाई आज डिप्रेसन भयो नि अथवा मलाई त हेर्नु न एन्जाइटी भएर दिगदारीपन भएर मलाई त 2 महिनाको चाहिँ औषधि दिएको छ, साइकोसोसल काउन्सिलरसँग भेटेर काउन्सिलिङ गरेर गर्नुपर्ने छ भनेर भन्ने अवस्था चाहिँ छैन। त्यो किन भएन भन्दाखेरि चाहिँ 2-3 कारण हो। हामीले पहिलो कुरा हामीले यसलाई मूल्याङ्कन गर्नुपर्छ। पहिलो भनेको चाहिँ हाम्रो नीतिगत रूपमा कहीँ न कहीँ समस्या छ। म अहिले भर्खरै तपाईँलाई एउटा उदाहरण भन्छु, गभर्नर नियुक्तिको तपाईँ हामीले धेरै चर्चा सुन्यौँ, गभर्नर नियुक्तिको चाहिँ कार्यविधिको चाहिँ 21(c)मा बौलाएका व्यक्ति चाहिँ त्यसको चाहिँ गभर्नर अथवा चाहिँ डिपुटी अथवा चाहिँ त्यसको उच्च पदस्थ ठाउँमा चाहिँ हुन नपाउने भनेर चाहिँ उल्लेख गरेका छ। हेर्नुहोस् अब त्यो बौलाएको भन्ने शब्दसँग केमा जोडियो भन्दाखेरि चाहिँ एक त त्यो आफैमा मर्यादित भाषा प्रयोग गरिएन, अर्को भनेको चाहिँ हाम्रो समाजले के भन्छ त भन्दा सामान्य खालको मानसिक स्वास्थ्य समस्या छ भने पनि त्यसलाई स्टिग्मा चाहिँ बौलाएको भन्ने व्यक्तिसँग गर्छ, जबकि बौलाएको भनेको चाहिँ कडा खालको मानसिक स्वास्थ्य समस्या हो, त्यो हामीले 100 गयौँ भने 5-10% बिचमा हुन्छन्, हेर्नुहोस् त्यो निकै कम हो कि, भनेको बाँकी रहेको एन्जाइटी, डिप्रेसन वा अरू जुन समस्याहरू छन् ती समस्या भनेका चाहिँ र बौलाएको कुरा पनि फेरि कडा भन्दा कडा खालको मानसिक स्वास्थ्य समस्या भएको व्यक्ति पनि नियमित रूपमा मानसिक स्वास्थ्यको विशेषज्ञबाट त्यसपछि हजुरको साइकोसोसल काउन्सिलिङ र पारिवारिक अथवा समाज अथवा चाहिँ सबैले तपाईँको सपोर्ट गरे भने निको पनि हुनसक्छ र उनीहरूले राज्यलाई पनि योगदान गर्न सक्छन्। मैले कहाँनिर जोड्न खोजेको भने तपाईँ हामी किन अब मानिलिनुहोस् कुनै व्यक्ति 6 ओपिडीबाट निस्किरहेको छ पर्चा लिएर भने 6 ओपिडी बाहिरपट्टि कोही आफन्ती भेटियो भने उसले सुरुमा के हेर्छ भने ल यो साइकेट्रिक वार्डबाट निस्क्यो, ए यो त बौलाएछ अथवा यो त मानसिक स्वास्थ्य कडा खालको मानसिक स्वास्थ्य अथवा मानसिक स्वास्थ्य समस्या रहेछ भनेपछि उसले इन जेनरलाइज गरिदिन्छ कि उसले के भन्ने भयो भने उसलाई के भएको थियो, कस्तो अवस्था थियो, कति दिन औषधि खाएपछि वा काउन्सिलिङ सपोर्ट लिएपछि उसलाई निको हुन्छ भन्नेमा ऊ जाँदैन, उसले के हेरिदिने भयो भन्दा ए यो त मैले उहाँ भेटेका थिएँ साइकेट्रिक वार्डबाट बाहिर निस्केको थियो यसलाई त मानसिक स्वास्थ्य समस्या रहेछ भनेपछि उसले अब समाजमा गएर देखिने कसरी भन्ने। त्यस कारणले अहिले हामीले एउटा चाहिँ यो नीतिगत कुराहरूमा गरे, अर्को भनेको चाहिँ हाम्रो समुदाय स्तरमा पनि सचेतनामूलक कमी अझै पनि जति हामीले गर्न सक्ने हो त्यो अझै गर्न सकेका छैनौँ। त्यो भनेको के हो भने हेर्नुहोस् मानसिक स्वास्थ्य समस्या जो कहिलाई हुनसक्छ यो रोगभन्दा पनि यो एउटा एक खालको अवस्था हो, यो अवस्थाबाट चाहिँ नियमित रूपमा काउन्सिलिङ गर्ने त्यसपछि चाहिँ नियमित रूपमा मनोसामाजिक परामर्श सेवा र औषधिको सेवन गर्ने र परिवार समुदाय र हाम्रो हरेक तह तबकाले चाहिँ यसलाई सहयोग गर्यो भने उपचार पछि यो निको हुन्छ है भनेर हामीले बुझाउन सकेका छैनौँ।
हजुर, भनेपछि यसमा त अहिले स्थानीय सरकार पनि छ, विशेष गरेर तिनै तहको सरकारले यसमा जनचेतना कार्यक्रममा जोड दिनु पर्यो भन्ने हो होइन?
सचेतनामूलक क्रियाकलाप त महत्वपूर्ण भयो नै, त्यो सँगसँगै आउनु पर्ने पक्ष भनेको के हो भने जनशक्ति विकास गर्नु पर्यो समुदाय स्तरमा। मानिलिनुहोस् पहिलो त अब सचेतनामूलक क्रियाकलाप भयो, सचेतनामूलक क्रियाकलाप भएपछि मानिलिनुहोस् यो स्वास्थ्य संस्थामा औषधि पाइन्छ, यो अवस्थामा यो चाहिँ स्वास्थ्य संस्थामा यो या यो अस्पतालमा चाहिँ चिकित्सक छन् भन्नलाई त हामीले के अरे तालिम प्राप्त जनशक्ति तयार गरिदिनु पर्यो नि त होइन। त्यसपछि तेस्रो पक्ष भनेको चाहिँ मान्छे सचेत भएर पनि आए, तालिम दिने मान्छे पनि छ, औषधिको आपूर्ति चाहिँ श्रृङ्खलाबद्ध पद्धतिमा छ कि छैन भनेको त्यो चेनमा फलो भएको छ कि छैन, औषधि बिरामीले भनेको बेलामा पाएको छ कि छैन भन्ने कुरा भयो। त्यसभन्दा माथि जानुभयो भने फेरि तालिम पनि लिएछ, औषधि पनि पाइरहेको छ, तर चिकित्सकले दिएको सेवा चाहिँ गुणस्तरीय छ कि छैन त होइन, उसले उसलाई चाहिँ कसले सुपरभिजन गर्ने त भनेको त्योभन्दा सिनियर लेभलको साइकियाट्रिक डक्टरहरूले उहाँलाई टेक्निकली ब्याकअप गर्नु पर्यो, सुपरभिजन गर्नु पर्यो। त्यसपछि अझ माथि जानुभयो भने अब यो हाम्रो समुदाय स्तरमा गर्ने एउटा पक्ष भयो, त्यसपछि रिफरल गर्नु पर्यो नि त भनेको रिफरल मानिनु सल्यानबाट बिरामी कडा खालको मानसिक स्वास्थ्य समस्या भएको बिरामी छ, उहाँलाई केही अब्जर्भेसनमा राखेर ट्रिटमेन्ट गर्नु पर्यो भने त कर्णाली प्रदेश अस्पतालमा लैजानु पर्यो नि त भनेपछि त्यहाँसम्म रेफरल लैजाने रेफरल मेकानिजमको कुराहरू आउने भयो भनेको यो सबै चिजहरू कस्तो हो भने होलिस्टिक अप्रोचमा हामीले एउटा चाहिँ श्रृङ्खलाबद्ध रूपमा चाहिँ सबै ठाउँबाट स्थानीय तह पनि उत्तिकै जिम्मेवार हुनु पर्यो, हजुरको प्रदेश सरकार पनि जरुरी देखिन्छ महत्त्वपूर्ण ढङ्गले, त्यसपछि सङ्घीयले भन्ने पनि जस्तै प्रदेशको आपूर्तिको जस्तै औषधिको व्यवस्था प्रदेशको आपूर्ति पिएचएलएमसीले गर्छ भने त्यहाँबाट औषधिको सहज आपूर्तिहरू भएको छ कि छैन हेर्नु पर्यो, हेरिनु पर्यो, जुन फेरि कर्णालीमा तुलनात्मक रूपमा अन्य प्रदेशभन्दा फेरि राम्रो चाहिँ मानिन्छ।
मानसिक स्वास्थ्य समस्याले मानव अधिकारका सवालमा हेर्ने हो भने त कतिको लिन्छ यो सवाललाई?
यहाँले महत्त्वपूर्ण ढङ्गले जुन अधिकारको दृष्टिकोणबाट कुरा गरिराख्नु भएको छ, हेर्नुहोस् मानव अधिकारको दृष्टिकोणले मानसिक स्वास्थ्य समस्यामा भएको व्यक्तिहरूलाई पक्कै पनि विभेद छ। जस्तै तपाईँ हामी एउटा कुरा अघि मैले एउटा गभर्मेन्टको पोलिसीमा उल्लेख भएको कुरालाई चाहिँ मैले जोडेर भने आइएलओ 169 तपाईँको चाहिँ के भन्छ भने के भन्छ मानसिक स्वास्थ्य अथवा कुनै पनि व्यक्तिलाई चाहिँ श्रमका लाइक श्रमका निम्ति चाहिँ विभेद गर्न हुँदैन भनेर बोलेको छ। अब हाम्रोमा के हुने भयो भने यो एउटा त अघि मैले हायर लेभल एकाडेमिक इन्स्टिट्युसनमा पनि त्यस्तो ठाउँ छ भने अर्को भनेको चाहिँ अब मानिलिनुहोस् त्यो मैले अघि कुरा गरेँ पर्चीको कुरा गरेँ नि होइन, एउटा डिप्रेसन भएको व्यक्तिले त मजासँग उसले चाहिँ आफ्नो नियमित सेवन औषधिको सेवन र साइकोसोसियल काउन्सिलिङ पछि त उसलाई ठिक हुन्छ, उसले योगदान पनि गर्न सक्छ, तर यदि त्यसमा चाहिँ स्टिग्मा छ, यदि समुदायमा चाहिँ हामीले यो बारेमा भन्न सकेका छैनौँ भने उसले के भन्छ भने ठेकेदारले नै ए उसलाई त मानसिक स्वास्थ्य समस्या छ उसले काम गर्न सक्दैन भनेर काममा विभेद हुने भयो भनेपछि अधिकार हनन त त्यहीँ भइसक्यो है। त्यसपछि अर्को तपाईँको औषधिकोमा जानुभयो भने औषधि राज्यले निशुल्क प्रत्यावृत गराएको छ, उसले दिन्छु भनेर भनिसकेको छ, संविधानमा यो उल्लेख छ भनेपछि त्यो रेगुलर छ कि छैन त, एडुकेट र रेगुलर पर्याप्त र नियमित औषधिको आपूर्ति गर्ने कसले भनेको त्यो पनि अधिकारको दृष्टिकोणले महत्त्वपूर्ण भयो। अर्को भनेको चाहिँ उनीहरूलाई अन्य व्यक्ति सरह काममा सम्मानमा र अन्य निर्णायक स्तरमा चाहिँ डिसिजन मेकिङ प्रोसेसमा निर्णायक तहमा चाहिँ उनको सहभागिता पनि सकारात्मक र सक्रिय सहभागिताका निम्ति उनको कुराहरू सुनवाई भएको छ कि छैन। विभिन्न ठाउँमा हामीले मानसिक स्वास्थ्य स्वावलम्बन समूहहरू बनाइराखेका छौँ, उहाँहरूले जागरण गरिराख्नु भएको छ, त्यसमा बजेटहरूको सुनिश्चित होइन एउटा चाहिँ लक्षित वर्ग समुदायको रूपमा उनलाई बजेटहरूको सुनिश्चित गरिएको छ कि छैन, यी सबै चिजहरू हेर्नु कहीँ न कहीँ कोरिलेट छन्। तर मैले एउटा सारमा निष्कर्षमा भन्न सकिने के हो भने मानसिक स्वास्थ्य समस्यामा भएका व्यक्तिलाई चाहिँ उपचारको दृष्टिकोणमा पनि हेर्नुहुन्छ भने पनि त्यहाँ चाहिँ अधिकार हनन भएको छ, किनभने क्वालिटी ट्रिटमेन्टको सर्भिसको कुराहरूमा जानुहुन्छ भने अहिले पनि हामीले बाँधेर उपचार गर्नुपर्ने प्रवृत्ति छ नि त अहिले पनि होइन, विभेद गर्ने कुराहरू छ। अर्को भनेको चाहिँ सहभागिताको दृष्टिकोणले उसलाई कुनै मानसिक स्वास्थ्य समस्या भएर निको भएर आएको व्यक्तिलाई पनि समुदायमा हेरिने अवहेलना दुर्व्यवहार वा चाहिँ देख्नु भएको छ सडकमा यदि कडा खालको मानसिक स्वास्थ्य व्यक्तिलाई हेरिने व्यवहार गरिने व्यवहार दुर्व्यवहारहरू भनेपछि यो चाहिँ यो एउटा चाहिँ कानुनी राज्य भएको ठाउँमा चाहिँ पक्कै पनि यो गलत भइरहेको छ।
यसको लागि के हुन चाहिँ जरुरी छ? कतिपय कुरा त यहाँले भनिहाल्नु भयो होइन।
पहिलो कुरा भनेको चाहिँ राज्य मात्रै भन्दा पनि राज्य त अभिभावक हो, हेर्नुहोस्, राज्यले गर्नु पनि पर्छ, गरिरहेको पनि छ, प्रयास नभएको चाहिँ होइन। तर त्यसको चाहिँ प्रभावकारी कार्यान्वयनका निम्ति राज्य कहाँनिर चुक्या छ भने आफू मातहतको अन्य बहुपक्षीय सरकारवाला निकायलाई एकै ठाउँमा ल्याएर मानसिक स्वास्थ्यको समस्यालाई निराकरण गर्न वा सम्बोधन गर्नका निम्ति प्रयास गर्न जरुरी छ पहिलो। दोस्रो कुरो, यसमा हामीले जुन बजेटहरू अन्य विकास क्षेत्रमा विकासमा हामीले लगानी गरिरहेका छौँ नि, त्यो विकासलाई बरु कम गरौँ। तर अब मानसिक स्वास्थ्यमा हामीले लगानी गरेन भने यसले ल्याउन सक्ने तपाईँको नेगेटिभ भनेको छ धेरै छ। उदाहरणको लागि तपाईँ हरेक दिन नेपालमा अहिले 19-20 व्यक्ति आत्महत्या गरिरहेको छ, त्यो हिसाब गर्नुभयो भने वर्षमा त्यो कतिजना मान्छ, झन्डै तपाईँको 7,200 व्यक्ति चाहिँ हुन आउँछन् होइन। भनेको एक वर्षमा 7,000 व्यक्ति त आत्महत्याका कारणले मात्रै तपाईँको ज्यान गुमाइरहेका छन् भने हामीले गर्ने विकास संरचना, हामीले गरिने विकास उपभोग गर्ने जनताको मानसिक स्वास्थ्यको दायित्व राज्यको हुन आउँछ र त्यसमा हामीले लगानी बनाउनको लागि चाहिँ कन्जुसिया गर्नुपर्ने कुरै छैन। र यहाँनिर तेस्रो महत्त्वपूर्ण कुरा भनेको चाहिँ राज्यले निगाह गरेर वा चाहिँ कल्याण गरेर गरिने होइन, त्यो त नागरिकको एउटा चाहिँ अधिकार को सुनिश्चितताका निम्ति पनि राज्यले तिन उहाँहरूलाई दिनुपर्ने दायित्व छ। हो यसमा चाहिँ के चाहिँ हो बरु भने राज्य मात्रै नलागेर विभिन्न तह तत्का, राज्य भनेको चाहिँ तीन तहको सरकार हो, त्यसमा चाहिँ जोडिने गैर सरकारी संस्थाहरू हुनसक्छन्, विभिन्न सिभिल सोसाइटिजहरू हुनसक्छन्, त्यसपछि आम नागरिकहरू हुनसक्छ, विभिन्न पक्षले चाहिँ यसमा सिरियस भएर गम्भीरतापूर्वक हामीले काम गर्नुपर्ने चाहिँ जरुरी छ। किनभने स्वस्थ नो हेल्थ विदाउट मेन्टल हेल्थ भन्नको कारणै त्यही हो, किनभने मानसिक स्वास्थ्य बिना स्वास्थ्य सम्भव छैन र नागरिक स्वास्थ्य छैन भने त्यो राज्य चाहिँ समृद्ध हुनै सक्दैन। र हाम्रो नेपालको मूल नारा पनि सुखी नेपाली समृद्ध नेपाल छ, त्यसलाई सार्थक गराउनका निम्ति पनि मानसिक स्वास्थ्यमा हामीले काम गर्न जरुरी छ।
हवस् त, मानव अधिकार शिक्षा रेडियो कार्यक्रम आजलाई यति नै। कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन हुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, त्यस्तै हामीलाई सुर्खेत @insec.org.np पत्र पठाउन पनि सक्नुहुनेछ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट सम्पूर्ण सहकर्मी सँगै म नन्द कार्कीलाई पनि बिदा दिनुहोस्। नमस्कार।